जी आई गेस आ रही है क्योंकि आपने रिकॉर्डिंग शुरू कर दी है, तो तो जैसे अनाउंस किया था कि सूरह-उद-दहर हम शुरू करेंगे आज, तो 8वें जिल्द के अंदर ही ये मौजूद है। ये 29वें पारे की सेकंड लास्ट सूरत है, इसके बाद सूरतुल मुरसलात होती है। तो एक तरह अगर देखा जाए तो हम उल्टा चल रहे हैं, सूरतुल नबा मुकम्मल करी पिछले क्लास में और उसके बाद सूरतुल मुरसलात शुरू करते, लेकिन कुछ वजूहात से सूरह दहर शुरू करने का दिल में ख्याल आया। सूरतुल दहर निकाल लीजिए, मार्कुल कुरान का पेज नंबर 629 बनता है, 629। الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم هل اتى على الانسان حين من الدهر لم يكن شيئا مذكورا انا خلقنا الانسان من نطفه امشاج نبتليه فجعلناه سميعا بصيرا انا هديناه السبيل اما شاكرا واما كفورا إنا أعتدنا للكافرين سلاسل وأغلالا وسعيرا إن الأبرار يشربون من كأس كان مزاجها كافورا عينا يشرب بها عباد الله يفجرونها تفجيرا يوفون بالنذر ويخافون يوما كان شره مستطيرا ويطعمون الطعام على حبه مسكينا ويتيما وأسيرا انما نطعمكم لوجه الله لا نريد منكم جزاء ولا شكورا انا نخاف من ربنا يوما عبوسا قمطريرا فوقاهم الله شر ذلك اليوم ولقاهم نظرة وسرورا وجزاهم بما صبروا جنة وحريرا متكئين فيها على الارائك لا يرون فيها شمسا ولا زمهريرا ودانية عليهم ظلالها وذللت قطوفها تذليلا ويطاف عليهم بآنية من فضة وأكواب كانت قواريرا قوارير من فضة قدروها تقديرا ويسقون فيها كأسا كان مزاجها زنجبيلا عينا فيها تسمى سلسبيلا ويطوف عليهم بلدان مخلدون إذا رأيتهم حسبتهم لؤلؤا منثورا لؤلؤا منثورا وإذا رأيت ثم رأيت نعيما وملكا كبيرا عاليهم ثياب سندس خضر واستبرق محلوا أساور من فضة وسقاهم ربهم شرابا طهورا إن هذا كان لكم جزاء وكان سعيكم مشكورا إنا نحن نزلنا عليك القرآن تنزيلا فاصبر لحكم ربك ولا تطع منهم آثما أو كفورا واذكر اسم ربك بكرة وأصيلا ومن الليل فاسجد له وسبحه ليلا طويلا إن هؤلاء يحبون العاجلة ويذرون وراءهم يوما ثقيلا نحن خلقناهم وشددنا أسرهم وَإِذَا شِئْنَا بَدَّلْنَا أَمْثَالَهُمْ تَبْدِيلًا إِنَّ هَذِهِ تَذْكِرَةٌ فَمَن شَاءَ اتَّخَذَ إِلَى رَبِّهِ سَبِيلًا وَمَا تَشَاءُونَ إِلَّا أَن يَشَاءَ اللَّهُ إِنَّ اللَّهَ كَانَ عَلِيمًا حَكِيمًا يُدْخِلُ مَن يَشَاءُ فِي رَحْمَتِهِ وَالظَّالِمِينَ أَعَدَّ لَهُمْ عَذَابًا أَلِيمًا سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين الحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما। सूरत उद्दहर शुरू करने की वजह क्या बनी? एक तो यही कहेंगे, हकीकत तो यही है कि अल्लाह ताला ने दिल में बात डाली कि इस सूरत को शुरू कर लिया जाए, लेकिन क्योंकि या जो सोच भी रहा था कि कौन सी सूरत शुरू की जाए, जहन में ये आ रहा था कि सूरतुन निसा शुरू कर ली जाए, क्योंकि सूरतुन निसा ये आप में से चंद खवातीन के निसाब में भी शामिल है, तीसरे साल का जो निसाब है, तो वो कवर हो जाएगी उस बहाने। लेकिन सूरतुन निसा के साथ दो बातें थीं, एक तो ये कि वो जिल्द नंबर 2 में है वाकफ़ कुरान की, और साजिश का गुमान है कि आप में से कुछ ऐसे भी होंगी जिनके पास जिल्द नंबर 2 मौजूद नहीं है। जिल्द नंबर 8 तो चूंकि शुरू से निसाब में होती है तो वो सबके पास मौजूद होगी, उम्मीद यही है कि सबके पास ही होगी, लेकिन जिल्द 2 शायद ना हो अक्सर लोगों के पास। दूसरी रीज़न जो बनी इसको ना करने की इस क्लास में, वो ये कि उसके अंदर चूँकि मदनी सूरत है सूरत निसा, गालिब ख्याल ये मैंने चेक नहीं किया वैसे, लेकिन यकीनन मदनी सूरत ही होगी, शुरू की सूरतें मदनी ही होती हैं, तो उसमें फिर अहकामात काफ़ी ज़्यादा आते हैं, तो इस वजह से वो आलिमा कोर्स के अंदर चौथे तीसरे साल में पढ़ाई जाती थी, जो पुराना आलिमा कोर्स था 4 साल वाला, उसमें तीसरे साल में पढ़ाई जाती थी। अब जो वो 6 साल का कर दिया गया है, तो मुझे नहीं मालूम कि 6 साल में से वो कौन से वाले साल में पढ़ाई जाती है, तो वो बाद में इसीलिए पढ़ाई जाती है क्योंकि इसके अंदर अहकाम भी बहुत सारे हैं और ज़ाहिर तवील सूरत भी है, तो इस वजह से सूरह निसा को शुरू नहीं किया। सूरह नूर तो हम पहले ही कवर कर चुके हैं और उसकी रिकॉर्डिंग्स जो है वेबसाइट के ऊपर मौजूद हैं। सूरह यासीन भी हम कवर कर चुके हैं, और भी कुछ इस तरह की चीज़ें हम कर, यानी सूरह हुजरात भी हो चुकी है। तो सूरह तो दहर फिर क्यों सेलेक्ट करी, क्योंकि ये आजिज़ जब पिछले दिनों अमेरिका में था, तो जैसे कि आप लोग सुनते ही रहे हैं काफ़ी बयानात के अंदर रिसेंटली, कि मस्जिदें जो है माशाल्लाह बहुत अच्छी बनी हुई हैं, और उन मस्जिदों के अंदर आमाल का भी बहुत एहतमाम हो रहा है माशाल्लाह, अल्लाह उनके नियतों को कबूल फरमाए। तो फजर की नमाज में अक्सर औकात वहाँ पर जो कारी साहब तिलावत किया करते थे ना, वो सूरह दहर की तिलावत करते, और कारी साहब भी उन लोगों ने माशाल्लाह ऐसे ऐसे रखे हुए हैं कि बता नहीं सकते आपको, इतनी बेहतरीन तिलावत होती थी, और फजर की नमाज में पूरी सूरह दहर। तो सूरह दहर की बार बार रिपीटेशन और उसके अंदर जो मजामीन हैं, तो ये गोया के जहन के ऊपर सवार हो गए, बिल्कुल ही ना छा गए जहन के ऊपर, तो ये भी एक वजह बनी। और दूसरी एक वजह जो कि का गुमान है अल्लाह की तरफ से बनी, वो ये कि आप लोगों के साथ पिछले दिनों इस टॉपिक के ऊपर बात हुई है इंडिविजुअली भी, और क्लास लेवल पर भी बात हुई है लोगों से, कि अपनी औलाद को हमने यानी दुनिया की मोहब्बत की हमने उनमें जड़ें काटनी है, राइट, सिर्फ हमने ऊपर से खुर्द बुर्द नहीं करनी कि सिर्फ पत्ते काट दिए और टहनियाँ काट दी दुनिया की मोहब्बत के दरख्त की और समझ लिया कि काम पूरा हो गया, बल्कि ये काम उस वक्त तक पूरा नहीं होता जब तक कि आप जड़ें ना काटें, ठीक है। तो अब उसके ऊपर आप में से एक से ज़्यादा ख्वातीन ने सवाल भेजे या किए कि ये कैसे काटें, ठीक है, जड़ें कैसे काटें, इसका कोई तरीका भी तो होना चाहिए ना। तो इसका तरीका भी बड़ा सिंपल सा ही है, कोई रॉकेट साइंस नहीं है, इसके अंदर कोई टेक्नोलॉजी इस्तेमाल नहीं करनी पड़ती, है तो सादा सा तरीका, लेकिन उस तरीके की इम्प्लीमेंटेशन ज़रा मुश्किल हो जाती है हमारे लिए। तो इसका सादा सा जवाब तो यही है कि दुनिया की मोहब्बत की जड़ें काटने के लिए आपको दुनिया की नफ़ी करनी पड़ती है, ठीक है। दुनिया की नफ़ी का मतलब क्या होता है, ना 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 करते रहें खाली, ना दुनिया ना दुनिया, दुनिया नहीं दुनिया नहीं, बल्कि नफ़ी का मतलब ये होता है कि दुनिया की बुराइयाँ बयान करना, ठीक है। दुनिया के अंदर जो चीज़ें आपको अल्लाह के जिक्र के अलावा, ठीक है, वो हदीस मुबारका पढ़ी है ना ज़ादो तालबीन के अंदर भी जो मौजूद है, कि दुनिया के अंदर हर चीज़ जो है वो मलऊन है सिवाय अल्लाह के जिक्र के, और जो चीज़ें अल्लाह ताला के जिक्र से ताल्लुक़ रखती हैं, ठीक है, उनके अलावा हर चीज़ दुनिया की मलऊन है। तो उसका क्या मतलब हुआ, इसका मतलब ये हुआ कि जो चीज़ें तो अल्लाह के दीन से ताल्लुक़ रखने वाली हैं, ठीक है, नेकी वाली बातें हैं, शरीयत वाली बातें हैं, इखलास वाली बातें हैं और खैरख्वाही वाली बातें हैं, ये सारी बातें तो महबूब हैं, महमूद बातें हैं, लेकिन उनके अलावा जितनी बातें हैं वो क्या हैं, मलऊन। मलऊन का मतलब क्या कि
कि जिसके ऊपर लानत करी गई है। ठीक है, तो जब हमारे परवरदिगार ने उनके ऊपर लानत करी है तो फिर हमें भी तो उनके ऊपर लानत करनी चाहिए ना। ठीक है ना, तखल्लुकु बे अखलाक अल्लाह, अल्लाह ताला के अखलाक से अपने आप को क्या तजयनु बे अखलाक अल्लाह, अपने आप को मुजयन करो अल्लाह ताला के अखलाक से। तो अल्लाह ताला जिस चीज़ के ऊपर लानत करते हैं तो क्या अल्लाह के बंदों को उस पर लानत नहीं करनी चाहिए? ठीक है, तो जब दुनिया की जो फ़ानी चीज़ें हैं और गलत चीज़ें हैं, खिलाफ शरीयत चीज़ें हैं, तो उनके ऊपर जब हम हर वक्त लानत भेजा करेंगे ना, लानत भेजने का मतलब खाली जो है वो कराची में किस तरह लानत भेजते थे लड़के, वो अपने हाथ को ना वो फैला देते थे, पांचों उंगलियों को खोल करके ना वो किसी को वो अपनी अपना अपनी हथेली दिखाया करते थे पांच उंगलियों की तरह। ठीक है ना, तो वो कहते थे कि ये इस तरह से हम लानत करते हैं किसी के ऊपर, ये मतलब नहीं होता लानत करने का। ठीक है, ये मतलब नहीं होता कि आप अपना हाथ किसी की तरफ कर दें तो वो लानत हो जाएगा, नहीं। लानत करने का मतलब जो होता है, अल्लाह ताला की लानत का मतलब होता है अल्लाह की रहमत से दूरी। ठीक है, अल्लाह ताला की रहमत से महरूम है वो। ठीक है, हम कैसे लानत करेंगे? हम उसकी बुराइयां बयान करेंगे, हम उसकी जो जो उसके अंदर यानी फॉल्ट्स हैं, नुक्स हैं उसके अंदर, बुराइयां हैं उसके अंदर, और उसके अंदर जो नापायदारी है। ठीक है, नापायदारी ये भी तो एक बुराई है ना, ये भी तो एक नुक्स है ना, कि हर चीज़ जो है वो ख़त्म हो जाने वाली है, फिना हो जाने वाली है। ठीक है, तो अब इसको जब तक हम बयान नहीं करेंगे ना, तो उस वक्त तक हम दुनिया की मोहब्बत की जड़ नहीं काट सकते। और बयान करने के लिए ज़रूरी है कि हम खुद भी इस तरह से सोचना शुरू कर दें। जब तक हम सोचेंगे नहीं इस तरीके से, हमारी सोच और फिक्र ही ऐसी नहीं बनेगी, तो हम अपने बच्चों के सामने कैसे बयान करेंगे? ठीक है ना, खाली किताब से पढ़ करके अगर आप उसको बयान करेंगे ना तो उसमें दिल शामिल नहीं होता। ठीक है ना, किताब से पढ़ करके खाली अगर आप बयान कर देंगे तो यानी कॉपी कर देंगे। बयान करने का मतलब ये है कि बस आपने इधर से पढ़ा और आगे जो है वो उसको तोते की तरह से सुना दिया, तो तोते की तरह से सुनाने के अंदर फिर दिल शामिल नहीं होता इंसान का। ठीक है ना, जब भी अगर कोई लिखी हुई तकरीर के अलावा अगर बगैर लिखी हुई तकरीर कोई करे ना, बगैर लिखे हुए चीज़ को पढ़ करके कोई तकरीर करे ना, तो दुनिया क्या कहती है कि ही वॉज स्पीकिंग फ्रॉम हिज हार्ट। अभी खान साहब ने तकरीर करी है ना, तो क्यों इतना ज़्यादा लोग उछल रहे हैं उसके ऊपर? इसलिए कि उन्होंने लिखी हुई तकरीर नहीं पढ़ी है। ठीक है, तो इस वजह से एवरीवन इज सेइंग कि ही वाज स्पीकिंग फ्रॉम हिज हार्ट। अब वो क्या स्पीक कर रहे थे वो एक अलग बात है। ठीक है, लेकिन एटलीस्ट एवरीवन इज एक्नॉलेजिंग द फैक्ट दैट ही वाज अपने दिल से बात कर रहे थे वो, और इसके अंदर इखलास था, इसके अंदर नेकनीयती थी। ठीक है, तो इस तरीके से औलाद के साथ ना दिल से बात करनी होती है। ये रट्टू तोते की तरह से बात करने से दुनिया की मोहब्बत की जड़ें नहीं कटेंगी। और दिल से कब बात करेंगे? जब हमारे दिल के अपने अंदर दुनिया की मोहब्बत ख़त्म हो चुकी होगी, अपने अंदर जो है वो दुनिया मलरून बन करके आ चुकी होगी, तब हम दिल से बात कर सकेंगे अपनी औलाद से। ठीक है, वरना कोई असर नहीं होने वाला है इन बातों का। ओके, तो इस वजह से ना ये जो सूरह दहर है, इस सूरह दहर के अंदर एक्चुअली दुनिया की नफी तो इतनी ज़्यादा नहीं है इसके अंदर, लेकिन इसके अंदर जन्नत की नेमतों का बहुत जिक्र है, जन्नत की नेमतों का। तो इस वजह से जब हम दुनिया की नफी करेंगे ना, तो अब नफी करने के बाद इस बात भी तो करना होता है ना, किसी चीज़ को निगेट करने के बाद किसी चीज़ को अफर्म भी तो करना होता है ना, राइट? वरना खाली आपने निगेट निगेट कर दिया और अफर्म आपने किसी चीज़ को किया ही नहीं, किसी चीज़ को आपने साबित किया ही नहीं, तो फिर निगेशन का फ़ायदा क्या? ठीक है ना भाई, आपने खला पैदा किया है, दुनिया की मोहब्बत को दिल से निकाला है, तो खला पैदा हो गया दिल के अंदर। अब इस खला को भरना भी तो है ना किसी चीज़ से, किस चीज़ से भरेंगे? अल्लाह की मोहब्बत से भरेंगे ना। और अल्लाह की मोहब्बत का मतलब क्या होता है? अल्लाह की मोहब्बत का मतलब ये होता है कि आखिरत की तलब, आखिरत की जस्तजू, जन्नत की तलब, जन्नत का शौक, यही होता है अल्लाह की मोहब्बत। क्यों जन्नत का शौक, अल्लाह की मोहब्बत क्यों होती है? अगर कोई आप इसे जवाब दे, जन्नत का शौक इज इक्वल टू अल्लाह की मोहब्बत, वाई? जन्नत में तो हूरें मिलेंगी और खाने को फल मिलेंगे और औरतों को माशाल्लाह मोतियों के घर मिलेंगे, तो फिर जन्नत की मोहब्बत का सॉरी जन्नत के शौक का ताल्लुक अल्लाह की मोहब्बत से कैसे हो गया? जी, क्योंकि हम अल्लाह का दीदार जन्नत में ही करेंगे, जी, इसलिए कि जन्नत की बाकी सारी नेमतें छोटी नेमतें हैं, जन्नत की सबसे बड़ी नेमत तो परवरदिगार का दीदार है, परवरदिगार का कुर्ब है, परवरदिगार की रजा है, जन्नत की सबसे बड़ी नेमत तो ये है। ठीक है, तो इस वजह से ना जन्नत का शौक जो है वो इज इक्विवेलेंट टू अल्लाह की मोहब्बत, क्योंकि वहीं जाकर के अल्लाह ताला से ये सारी मुलाकातें और बातें और नज़ारे सारी चीज़ें वहीं पे जाकर के मिलेंगी। ठीक है, तो इस सूरत के अंदर फिर जन्नत के बारे में बहुत शौक दिलाया गया है। ठीक है, तो नफ़ी करनी है हमने बुराइयां बयान करके, नुक्स हर हर लम्हे, जैसे कि पिछले दिनों शायद किसी क्लास में बताया था या whenever, ये बताया था कि जैसे कि किसी बच्चे के दिल में स्पोर्ट्स कार की एक तलब पैदा हो गई। ठीक है ना, मेरे बेटे के दिल में भी एक दफ़ा उन्होंने वो आलू कार जो सामने है उसमें एक स्पोर्ट्स कार देखी थी कि जिसके के वो जो दरवाजे हैं ना वो ऊपर की तरफ खुलते हैं, राइट। तो वो स्पोर्ट्स कार देखी तो बड़ी अच्छी लगी। तो अब स्पोर्ट्स कार की मोहब्बत जो उसके अंदर उस वक्त एक बीज पड़ने वाला था, पड़ने लगा था, ठीक है, तो उस बीज को तो वहीं वहीं उखाड़ना है ना, वहीं पे उसको रोकना है। तो इस वजह से ना स्पोर्ट्स कार की बुराइयां शुरू करी इसके सामने कि ये स्पोर्ट्स कार जैसी लगती है ये वैसी है नहीं, इसके अंदर तो बहुत ही सिमट करके सुकड़ करके तकलीफ में जा करके बैठना पड़ता है, इतनी छोटी सी होती है और ये इतनी तेज नहीं दौड़ती जितना कि आप समझते हैं, इसमें भी जो है वो आपको मक्का मुकरमा जाने में ना घंटों लग जाएंगे, ये भी कोई आपको एकदम से नहीं पहुंचा देगी मक्का मुकरमा, क्योंकि बच्चों को होता है कि भी गाड़ी में बैठते हैं तो 10 घंटे तक बैठे रहना पड़ता है, तो समझते हैं कि जी स्पोर्ट्स कार में बैठेंगे तो शायद जो है वो 5 मिनट में पहुंच जाएंगे, ऐसा कुछ नहीं है, 5 मिनट में नहीं पहुंचेंगे। ठीक है ना, तो उसमें भी जो है आपको कई घंटे बैठना पड़ेगा, और इसके अलावा इस किस्म की और भी बुराइयाँ बच्चे की उम्र के हिसाब से करनी होती हैं, वो 4 साल का था उस वक्त मोहम्मद, तो 4 साल के हिसाब से उसके सामने बुराइयाँ करी। एक दफ़ा एक 10 साल के बच्चे से बात हुई स्पोर्ट्स कार के बारे में, तो उससे 10 साल के हिसाब से स्पोर्ट्स कार की बुराइयाँ बयान करी। ठीक है ना, तो इसी तरीके से ना एक एक चीज़ की आपने ना उसको वॉच करना होता है। एक और बात, पिछले दिनों स्कूल से वापस आ रहे थे तो मोहम्मद साहब को मैं पिक करके ला रहा था, तो उन्होंने क्या बात करी थी, हाँ हम लोग उसी वक्त जो है नहीं उम्रे में जा रहे थे, एक दो दिन बाद हमने उम्रे पे जाना था, तो अब उम्रे पे कैसे जाएंगे, तो जहाज़ में बैठ करके जाएंगे, तो जहाज़ फिर यहाँ से कितनी देर में वहाँ पहुँचेगा, इनको इस बात की बड़ी फिक्र थी कि कितना लंबा सफ़र होगा, क्यों, इसलिए कि पिछले दोनों हम जो डैलस गए हैं तो बहुत लंबा सफ़र था जहाज़ का, तो बैठे बैठे जो है सारे के सारे तंग आ गए थे। ठीक है, तो अब जो है ना उनको फिक्र हो गई कि कहीं मक्का मुकरमा का सफ़र भी इतना लंबा ना हो। ठीक है, तो उस पर उनको ये था कि अच्छा गाड़ी से तो नहीं जा रहे तो इतने घंटों तो नहीं बैठना पड़ेगा, तो जहाज़ में फिर कितना टाइम लगेगा, तो फिर मैंने बताया कि जी 1.5 घंटे लगेगा, तो 1.5 घंटे का हिसाब उनको थोड़ा सा समझाया क्योंकि वो इतना छोटा है कि उसको 1.5 घंटे का भी नहीं पता। फिर उसके बाद कि जी वो मक्का वो जहाज़ क्या मक्का मुकरमा में उतरेगा, तो नहीं मक्का मुकरमा में तो नहीं उतरेगा, तो वो तो जद्दा में उतरेगा जहाज़, फिर जद्दा से हमें टैक्सी पे बैठना होगा, टैक्सी से फिर हम मक्का मुकरमा पहुँचेंगे। तो उसका फिर सवाल कि भाई मक्का मुकरमा में क्यों नहीं जहाज़ उतर सकता, वहाँ पे उसको लैंड करना चाहिए, क्यों नहीं लैंड कर सकता। तो मैंने उनको बताया कि भाई वहाँ पर तो पहाड़ी इलाका है, वहाँ पे इतना बड़ा वो रनवे नहीं बना सकते जहाँ पर कि जहाज़ लैंड कर सकें। तो फिर ऐसे ही मेरे ना बातों के अंदर मुँह से निकल गया कि वहाँ पर हेलीकॉप्टर लैंड कर सकता है, जहाज़ लैंड नहीं कर सकता। ठीक है, तो फिर उसने जाहिर है अगला सवाल किया कि भाई हम फिर हेलीकॉप्टर पर क्यों नहीं जा सकते। ठीक है, तो हेलीकॉप्टर पे क्यों नहीं जा सकते, जैसे हम जद्दा अगर उतरते भी हैं ना तो जद्दा में हेलीकॉप्टर पे बैठें और मक्का मुकरमा लैंड कर जाएं हेलीकॉप्टर पे। ठीक है, तो फिर उस वक्त मुझसे गलती हुई कि मैंने कह दिया कि भाई हेलीकॉप्टर पे तो सिर्फ बादशाह सलामत जा सकते। ठीक है ना, हेलीकॉप्टर पे तो सिर्फ बादशाह सलामत जाते हैं, सिर्फ वो जा सकते हैं। क्यों बादशाह सलामत जा सकते हैं, क्योंकि बादशाह सलामत के पास बहुत ज़्यादा पैसे होते हैं। ठीक है, तो इस वजह से ना वो हेलीकॉप्टर का सफ़र कर सकते हैं। तो फिर बिल्कुल नेचुरल उसका अगला स्टेटमेंट यही थी कि मैं भी बड़ा होकर बादशाह बनूंगा। ठीक है, मैं भी बड़ा होकर बादशाह बनूंगा। तो अब जैसे ही उसने ये जुमला कहा, मैंने कहा लो भैया तो हो गई मुझसे गलती। ठीक है ना, मैंने तो इसके दिल के अंदर बादशाह सलामत की इज्जत पैदा कर दी है कि बादशाह सलामत तो हेलीकॉप्टर में जा सकते हैं। अब ये सारी जिंदगी अगर ये अगर मैंने उसकी अभी नफी ना करी तो अब तो ये सारी जिंदगी बादशाह बनने के ख्वाब देखता रहेगा। ठीक है ना, ताकि मुझे हेलीकॉप्टर मिल सके और हेलीकॉप्टर के ऊपर मैं आराम से फौरन से पहुंच सकूं। तो फिर उधर ही बादशाह की फिर रज़ाइल बयान करने शुरू किए, राइट, कि ये दुनिया वाला बादशाह तो बनने की कोई चीज़ नहीं है, खाली एक हेलीकॉप्टर का सफ़र कोई ऐसी इंपॉर्टेंट चीज़ को थोड़ी है। अल्हम्दुलिल्लाह अल्लाह ताला ने हमें जो गाड़ी दी है उस गाड़ी के अंदर भी एयर कंडीशन चल रहा होता है, आराम से बैठते हैं और टैक्सी भी जो होगी उसके अंदर भी एयर कंडीशन होगा, आराम से, कोई गर्मी भी नहीं लगती, और कितनी आसानी होती है। और बादशाह बनना कोई इतना अच्छी बात की थोड़ी है, बादशाह बनने में खाली हेलीकॉप्टर नहीं मिलता, और भी बहुत सारी चीज़ें मिलती हैं, और भी बहुत बुराइयां भी होती हैं बादशाह बनने की वजह से, ठीक है ना। तो इस तरीके से ना बादशाह की फिर नफी करनी पड़ी, वरना तो फिर उसका जहन बादशाह की तरफ चला जाता, वो बादशाह बनने के ख्वाब और बादशाह बनने की हरकतें करना शुरू कर देता, राइट। वो बन पाता कि नहीं बन पाता वो तो दूर की बात है, लेकिन कम अज कम हरकतें तो वैसी शुरू कर देता ना, जैसे कि बादशाह बनने के जो लोग करते हैं, ठीक है। तो इस तरीके से जो है ना आपको बहुत ज्यादा वॉचफुल होना पड़ता है, दुनिया की मोहब्बत को ऐसे पैदा होने से पहले काटना होता है, बल्कि उसको पैदा होने ही नहीं देना होता। और अगर बाहर के इन्फ्लुएंस की वजह से, माहौल मुआशरे की वजह से थोड़ी बहुत पैदा हो जाती है, तो आपको उसकी नफी करते रहना पड़ता है, ठीक है। लेकिन नफी करने के लिए दिल के अंदर खुद दुनिया की नफरत होनी जरूरी है, ये प्री रिक्विजिट है इसका, ठीक है। बहरहाल कुछ लोगों ने सवाल किया था तो थोड़ा बहुत दोबारा इस बात को रिपीट कर दिया। अब जो है सूरत की का तर्जुमा और खुलासे तफसीर हमने अभी लेकर के चलनी है। तो अल्लाह ताला इरशाद फरमाते हैं, हल अता अलल इंसान हीन मिन अद-दहर लम यकुन शैअ मज़कूरा। ये भी तो दुनिया की नफी हो रही है ना कि बेशक इंसान पर जमाने में एक ऐसा वक्त भी आ चुका है जिसमें वो कोई चीज काबिल तज़किरा ना था, ठीक है। तो तर्जुमा भी हम खुलासे तफसीर से ही लेके अभी फिलहाल चल रहे हैं कि दहर का मतलब होता है जमाना, जैसे हमने पीछे सूरह नबा की तफसीर के अंदर भी पढ़ा था ना कि अहकाबन का मतलब होता है कि कई दहर, कई जमाने, ठीक है। तो दहर का मतलब एक लंबा पीरियड, जमाना इसको कहते हैं उर्दू में, जबकि वो कोई मस्कूर शय नहीं थी, काबिल तस्करा शय नहीं थी, ठीक है, जिसका के कोई जिक्र करने के काबिल हो कोई चीज, ऐसी वो थी नहीं बिल्कुल। मतलब इसका क्या कि यानी इंसान ना था बल्कि वो नुतफा था, ठीक है। क्योंकि नुतफे से पहले तो दुनिया के अंदर उसकी कोई बुनियाद ही नहीं थी ना। इंसान का वजूद जब पैदा होता है इस दुनिया के अंदर तो वो नुतफे की शक्ल में होता है, उससे पहले तो वो इस दुनिया में मौजूद ही नहीं होता, ठीक है। तो इस वजह से ना ये नहीं है कि पहले तो कोई उसको जानता ही नहीं था, वो तो पैदा ही नहीं हुआ था, नहीं, बल्कि जब नुतफा उसका पड़ा ना तो नुतफा एक ऐसी चीज थी कि जिसका कि कोई तस्करा करना यानी काबिल जिक्र चीज नहीं होती है, ठीक है। अच्छा, नुतफे से कबल गजा और इससे पहले अनासर का जुज था, तो उससे पहले तो यानी उसकी बुनियाद ही नहीं पड़ी थी ना। तो नुतफा इंसान का जो बनता है वो कैसे बनता है, वो जो गजा खाता है, खाना जो खाता है ना, तो उस खाने से फिर न्यूट्रिएंट्स जो है वो जो बॉडी सिस्टम्स होते हैं वो उसमें से न्यूट्रिएंट्स को एक्सट्रैक्ट करते हैं और बिलआखिर फिर उसके जिस्म के मुख्तलिफ हिस्से बनते हैं जिनके अंदर उसके ये नुतफा वगैरह का मामला भी वैसे ही बनता है। और खाने से पहले वो क्या था, इसका खाना बनने से पहले वो सब्जियाँ थीं, तरकारियाँ और आलू, प्याज, टमाटर, इस किस्म की चीज़ थी, ठीक है ना, और गोश्त और दूध और लस्सी और इस तरह की चीज़ें, ठीक है। तो उन चीज़ों को जब हम खाते हैं तो उनके खाने से वही चीज़ें जो हैं वो हमारे स्टमक के अंदर जाती हैं और स्टमक में वो डाइजेस्ट होकर के फिर हमारे बॉडी पार्ट्स के अंदर डिस्ट्रीब्यूट होती हैं और उन्हीं के अंदर से फिर एक नुतफा भी बन जाता है और नुतफे से फिर इंसान की बाद में फिर बुनियाद पड़ती है। तो ये तो हमारी हकीकत है, ये हमारी हैसियत है, और ये हमारी नहीं है, तो दुनिया के सबसे बड़े बादशाह सलामत की भी यही हैसियत थी, उनका भी बदन ऐसे ही बना है, ठीक है ना। अमीर तरीन बिल गेट्स साहब, अगर वो अमीर तरीन हैं तो उनका भी बदन ऐसे ही बना है, ठीक है ना। हर किस्म के इंसान का ऐसे ही बदन बना है, तो ये तो इंसान की हकीकत है। फिर उसके बाद फरमाया कि इन्ना खलकनल इंसाना मिन नुतफतिन अमशाज नबतलीही फजअलनाहु समीअन बसीरा, कि बेशक हमने उसको मखलूत नुतफे से पैदा किया, नुतफतिन अमशाजिन, मखलूत नुतफा, या दो रंगी बूंद से भी ट्रांसलेट किया है इसको तर्जुमे के अंदर। तो इसका क्या मतलब है, यानी मर्द और औरत दोनों के नुतफे से, क्योंकि औरत की मनी भी अंदर ही अंदर औरत के रहम में गिरती है, फिर कभी फमे रहम से खारिज होकर जाया हो जाती है और कभी अंदर रह जाती है। और मखलूत के मानी ये भी हो सकते हैं कि वो अज्जाए मुख्तलिफा से मुरक्कब है, ठीक है। यानी ये सिर्फ ये नहीं है कि नुतफा का ताल्लुक जो है वो सिर्फ मर्द के साथ है, ठीक है, बल्कि नुतफे वाला जो कॉन्सेप्ट है, जिसको मेडिकल साइंस में एग वाला कॉन्सेप्ट कहें या किसी और तरीके से, तो वो यानी औरत से भी उसी तरह का की कंट्रीब्यूशन होती है जिस तरीके की मर्द की तरफ से कंट्रीब्यूशन होती है। फर्क जो होता है बस थोड़ा सा जाहिर का फर्क होता है। तो इन दोनों के मिलने से फिर इंसान बनता है, ठीक है। तो ये नुतफतिन अमशाजिन की एक तफसीर है, ठीक है, कि ये मखलूत नुतफा होता है। अच्छा, दूसरी ये है कि वो अज्जाए मुख्तलिफा से मुरक्कब है, चुनाचे तरकीब मनी की अज्जाए मुख्तलिफा से जाहिर है, ठीक है। जैसे पीछे बात हुई कि मनी बनती कैसे है, वो अज्जाए मुख्तलिफा से मिल करके बनती है, ठीक है। गर्ज हमने उसको ऐसे नुतफे से पैदा किया है, नबतली ही फजअलनाहु समीअन बसीरा, इस तौर पर कि हम उसको मुकल्लफ बनाएं, तो इसी वास्ते हमने उसको सुनता और देखता बनाया, ठीक है। यानी ये जो अल्लाह ताला ने इंसान को नुतफे से इस तरीके से तख्लीक किया, तो यानी पहले तो नुतफा जो बना, तो फिर उस नुतफे के अंदर फिर स्टेजेस आए, वो तरक्की करता गया। नुतफे से फिर वो गोश्त का लोथड़ा बना, गोश्त के लोथड़े के बाद फिर उसके अंदर जो है वो हड्डियां वगैरह पैदा हुई, ठीक है। तो ये मल्टीपल स्टेजेस के अंदर फिर वो डिवेलप होता गया। उसके बाद फिर उसके अंदर अल्लाह ताला ने समीअन बसीरा कान बनाए और आंखें बनाई, ठीक है ना। तो जो फीटस डेवलपमेंट होती है, तो उस फीटस डेवलपमेंट में पहले उसके कान बनते हैं और उसके बाद उसकी आंखें बनती हैं। तो कुरान में जहां भी अल्लाह ताला ने तस्किरा किया, इसी ऑर्डर के अंदर तस्किरा किया इसका, ठीक है। तो ये वन ऑफ द साइंटिफिक मिरेकल्स ऑफ द कुरान भी, इस वजह से लोग इस बात को कहते हैं कि कैसे पता भाई कि समी पहले होता है और बसीर बाद में होता है। ये तो सिर्फ तकलीफ यानी खालिक कायनात को पता हो सकता था पहले, अब तो अल्ट्रासाउंड मशीन के जरिए से लोगों को नजर आया ना, पहले कुछ नहीं नजर आता था। तो लेकिन इसका मतलब क्या है, तो मतलब इसका खुलासे तफसीर में लिखा है, सुनता देखता यानी ब्रैकेट्स में समझता, ठीक है। क्योंकि जिसको अल्लाह ताला ने सुनने और देखने की कैपेबिलिटीज दी होती हैं, तो इनका मकसूद क्या होता है कि वो बात को समझता है, ठीक है। वही लिख रहे हैं कि चूंकि मुहावरे में समी व बसीर इस्तेमालन मखसूस है अकल के साथ, ठीक है, यानी अकल वाले लोग ही सुन और देख सकते हैं, ठीक है। यानी मुहावरतन सुनने और देखने का मतलब होता है समझना ही, ठीक है। इसलिए अकल देने की जो के मदार है मुकल्लफ होने का, तसरी नहीं फरमाई गई बल्कि मुराद वो भी है, ठीक है। यहाँ पर समी बसीर के साथ अकल का तस्करा नहीं किया अल्लाह ताला ने, ठीक है। लेकिन समी बसीर का तस्करा कर देने का मतलब ही ये है कि अल्लाह ताला ने हमें अकल भी दी, और जिसको अल्लाह ताला ने अकल दी तो उसको मुकल्लफ भी बनाया, ठीक है। क्योंकि अकल देने का मतलब यहाँ पर क्या है, अकल देने का मतलब है यहाँ पर इख्तियार देना, ठीक है। यानी इतनी एडवांस्ड अकल दी कि सही और गलत के दरमियान तमीज कर सके, और इसमें से अपनी मर्जी से किसी एक रास्ते को इख्तियार कर सके। तो यहां पर अकल से ये मुराद है, ठीक है। तो जब अल्लाह ताला ने ये इख्तियार दे दिया, तो अब इसके ऊपर बोझ भी डाल दिया कि भाई इतनी बड़ी तुमको हमने एक चीज दे दी है ना, तो अब जरा जिम्मेदारी भी तो लो, ठीक है ना। मुकल्लफ का मतलब होता है बोझ डालना, जिम्मेदारी डालना। तो अल्लाह ताला ने इंसान को सिर्फ कान और आंख नहीं दिए, बल्कि सोचने समझने के लिए अकल भी दी, और इतनी ज्यादा एडवांस्ड अकल दी कि सही और गलत के दरमियान वो तमीज कर सके, बुनियादी लेवल की तमीज। बाकी जो तफसीलात हैं उसके लिए तो उसको वही की जरूरत पड़ती है, लेकिन बुनियादी लेवल की तमीज, जिसको के वर्च्यू कहते हैं, वर्च्यूज, सही वर्च्यूज एंड गलत वर्च्यूज, तो इनमें तमीज जो है वो इंसान अपनी अकल की बुनियाद पे कर सकता है, ठीक है। जब भी तो रसूल को देख करके उससे डिमांड ये की गई कि भाई रसूल की बातों को तो मानो, क्यों, इसलिए कि रसूल के अंदर जो बेहतरीन इखलाक होते हैं और बेहतरीन जो वो जो उसकी जिंदगी होती है, सच्ची और सुच्ची जिंदगी, तो अपनी अकल की बुनियाद पर ये फैसला कर सकता है कि ऐसा बंदा झूठा नहीं हो सकता। तो ये फैसला उसने किस बुनियाद पर किया, ये उसने अकल की बुनियाद पर किया ना, کہ یہ بندہ جس کی زندگی اتنی پیاری زندگی ہے یہ چھوٹا نہیں ہو سکتا. ٹھیک ہے, تو یہ عقل اللہ تعالیٰ نے جب دی نا تو پھر اب اس سے ڈیمانڈ بھی رکھی, یعنی اس کو مکلف بھی بنایا کہ وہ اچھی بات کو قبول کرے. ٹھیک ہے, یہ اس سے ڈیمانڈ رکھی گئی, اسی کو کہتے ہیں کہ مکلف اللہ تعالیٰ نے بنایا. تو لیکن یہاں پر اس کی تصریح نہیں کی گئی, الگ سے اس کے لیے کوئی لفظ استعمال نہیں کیا گیا, لیکن مراد وہ بھی ہے, یعنی دیٹ از آلسو انکلوڈیڈ ہیئر سمیم بصیرہ کے ساتھ. مطلب یہ کہ ہم نے ایسی حیات و صفات کے ساتھ اس کو پیدا کیا کہ اس میں احکام شرعیہ کا مکلف بننے کی قابلیت ہو. ٹھیک ہے, یعنی جس کو اللہ تعالیٰ نے عقل دی تو وہ اس قابلیت کے ساتھ پیدا ہوا ہے کہ احکام شرعیہ وہ سمجھ سکے اور ان کے اوپر عمل کر سکے. اس کے بعد جب مکلف ہونے کا وقت آ گیا تو پھر کیا ہوا, انا ہدیناہ السبیلا اما شاکرم و اما کفورا, کہ پھر ہم نے اس کو بھلائی برائی پر مطلع کر کے رستہ بتلایا, یعنی احکام کا مخاطب بنایا. ٹھیک ہے, یعنی اپنے نبیوں کو اس کے پاس بھیجا اور نبیوں نے آ کر کے احکام بتائے. ٹھیک ہے, کیا احکام بتائے, سب سے پہلا حکم کہ شہادت دو, اشہد اللہ الہ الا اللہ. ٹھیک ہے, کہ اللہ تعالیٰ کے سوا اور کوئی عبادت کے قابل نہیں ہے. تو یہ پہلا حکم دیا. ٹھیک ہے, یعنی شرک کی نفی کرو اپنے اس کلمے کی پروننسیشن کے ساتھ. ٹھیک ہے, یہ پہلا حکم تھا. اس کے بعد پھر دوسرا حکم کہ بھائی اب عبادت بھی کرو. ٹھیک ہے, تو وہ نبی علیہ الصلوۃ والسلام کی شریعت کے اندر پھر وہ پانچ نمازوں والی عبادت کا حکم دیا, پچھلی شریعتوں کے اندر موسیٰ علیہ السلام کی شریعت میں دو نمازوں کا حکم دیا. ٹھیک ہے, تو یہ احکام ہوتے ہیں. اوکے, تو پہلے اللہ تعالیٰ نے کان دیے نطفے کے اوپر, پھر اس کو ڈیولپ کر کے اس کے اوپر پھر کان فٹ کیے, پھر اس کے اوپر آنکھیں فٹ کریں, پھر اس کے سینے کے اندر دل فٹ کیا. ٹھیک ہے نا, اور یہ جو دل ہوتا ہے یہی دراصل عقل کا مدار ہوتا ہے, یعنی یہی بیسیکلی جس کو روحانی عقل کہتے ہیں. ٹھیک ہے نا, اس کا تعلق جو ہے وہ روح کے ساتھ ہوتا ہے, قلب کے ساتھ ہوتا ہے, قلب اور روح ایک ہی چیز ہے. ٹھیک ہے, تو پھر اس کے بعد عقل دے دی, جب عقل دے دی تو اس کے بعد پھر اس کو عقل کے اندر فطرت بھی دے دی, فطرت کہ جس سے کہ وہ اچھے برے کی تمیز کر سکے بنیادی لیول کی. ٹھیک ہے, اس کے بعد کیا چیز دی, یہ فطرت جو اس کے اندر پیدا کری. دیکھیں ترتیب نوٹ کر رہے ہیں, نوٹ کر لینا چاہیے ان چیزوں کو. ٹھیک ہے, کان, پھر آنکھ, پھر روحانی عقل. ٹھیک ہے, پھر اس کے بعد تمیز. ٹھیک ہے, صحیح غلط کی تمیز جس کو کہ فطرت کہتے ہیں, فطرت اللہ. ٹھیک ہے, یہ دے دی. اس کے بعد کیا دیا, اس کے بعد اس کو انبیاء کے ذریعے سے احکامات پہنچائے. ٹھیک ہے, یعنی نبیوں والی نعمت دی, احکام کی شکل میں جو آئی ہمارے پاس. ٹھیک ہے, تو احکام جو آئے تو اس کے بعد کیا ہوا کہ اما شاکرم و اما کفورا, یا تو وہ شکر گزار اور مومن بن گیا یا ناشکرا اور کافر ہو گیا. ٹھیک ہے, تو یعنی ماننے والا بن گیا. اوکے, تو ماننے والے کو ہی یہاں پر شکر گزار کہا, کیونکہ پیچھے کی نعمتیں جو تھیں یہ ساری کی ساری اس کو جو کان, آنکھ, اس کے بعد دل, اس کے بعد تمیز, یہ ساری نعمتیں تھیں نا, تو نعمتیں جب ملتی ہیں تو پھر کیا کرنا پڑتا ہے, شکر کرنا ہوتا ہے نا. ٹھیک ہے, تو اس وجہ سے اما شاکروں کا لفظ استعمال کیا, اما مؤمنن کا لفظ استعمال نہیں کیا, اما شاکروں کا لفظ استعمال کیا, کیونکہ پیچھے سے نعمتیں گنواتے آ رہے تھے. ٹھیک ہے, اور شکر کا الٹ کیا ہوتا ہے, کفر. ٹھیک ہے, یعنی نہ ماننا, انکار کر دینا نعمتوں کا انکار کر دینا, تو اس کو اما کافروں فرما دیا. یعنی جس رستے پر چلنے کو اس کو کہا تھا, جو اس پر چلا وہ مومن ہو گیا, یعنی شکر از اکویولنٹ ٹو ایمان. ٹھیک ہے, وہ مومن ہو گیا, اور جو بالکل نہ چلا وہ کافر ہو گیا. ٹھیک ہے نا, یعنی بالکل ہی جس نے انکار کر دیا, کمپلیٹلی انکار کر دیا, تو وہ کافر ہو گیا. ٹھیک ہے, کوئی سوال, کوئی کامنٹ؟
آگے چلیں.
اچھا اس کے بعد کیا ہے؟ اِنَّا أَعْتَدْنَا لِلْكَافِرِينَ سَلَاسِلَ وَأَغْلَالًا وَسَعِيرًا, کہ اس کے بعد ہم نے تیار کر, یعنی بے شک ہم نے تیار کر رکھی ہے کافروں کے لیے زنجیریں اور توق اور دہکتی ہوئی آگ. تو خلاصہ تفسیر میں پھر لکھتے ہیں کہ آگے فریقین کی جزا کا ذکر ہے, یعنی جو بھی آؤٹ کم ہوگا, ریوارڈ ہوگا, اس کا ذکر ہے فریقین کی, دونوں فریقوں کی, شاکروں کی بھی اور کافروں کی بھی, کہ ہم نے کافروں کے لیے زنجیروں اور توق اور آتشیں سوزاں تیار کر رکھی ہے, یعنی بہت ہی زیادہ جلا دینے والی آگ تیار کر کے رکھی ہے. ٹھیک ہے. ان الابرار یشربون من کاس کان مزاجھا کافورا, بے شک ابرار کے لیے, یعنی جو نیک لوگ ہوتے ہیں, بر کہتے ہیں نا نیکی کو, تو ابرار نیک لوگوں کو کہتے ہیں, یشربون من کاس, وہ پیالوں میں سے پیئیں گے, کانا مزاجھا کافورا, کہ جن کا مزاج یعنی جن کا مزہ یا جن کا ٹیسٹ وہ کافور والا ہوگا. اس میں تھوڑا سا تفصیل میں لکھتے ہیں کہ جو نیک لوگ ہیں وہ ایسے جام شراب سے شرابیں پیئیں گے کہ جس میں کافور کی آمیزش ہوگی, یعنی کافور اس کے اندر ملا ہوا ہوگا. عینی یشربو بہا عباد اللہ یفجرونہا تفجیرا, یعنی ایسے چشمے, عین کا مطلب ہوتا ہے چشمے, ٹھیک ہے, عربی زبان میں عین کا ایک مطلب چشمے ہوتا ہے اور ایک مطلب آنکھیں ہوتا ہے, تو یہاں پر چشمے والا مطلب مراد ہے, آنکھوں میں پہننے والے چشمے نہیں بلکہ پانی کے جو چشمے ہوتے ہیں, تو یعنی ایسے چشمے سے پئیں گے جن سے خدا کے خاص بندے پئیں گے اور جس کو وہ خاص بندے جہاں چاہیں گے بہا کر لے جائیں گے. ٹھیک ہے نا. یفجرونہا تفجیرا کا مطلب کہ یہ جو نیک بندے ان چشموں سے, پانی کے چشموں سے پئیں گے, تو یہ صرف پئیں گے نہیں بلکہ ان کو اتنی اتھارٹی ہوگی ان چشموں کے اوپر کہ وہ ان چشموں کو باقاعدہ گائیڈ بھی کر سکیں گے کہ کہاں کہاں لے کے جانا ہے ان چشموں کو. تو اس کی تفسیر میں لکھتے ہیں کہ یہ بہشتیوں کی ایک کرامت ہوگی کہ انہار جنت ان کے تابع ہوگی ہوں گی, جیسے کہ در منصور میں ابن شوذب سے مروی ہے کہ جنتیوں کے ہاتھ میں سونے کی چھڑیاں ہوں گی, وہ چھڑیوں سے جس طرف اشارہ کر دیں گے نہریں اسی طرف چلنے لگیں گی. ٹھیک ہے, جیسے کہ ایز اف آپ لیپ ٹاپ پہ بیٹھے ہوئے نا کسی پینٹ پروگرام کے اوپر کچھ لائنیں اور کچھ اس طرح کے کروز بنا رہے ہیں, تو ہم اپنے وہ ہوتا ہے نا جو کرسر ہوتا ہے یا ماؤز ہوتا ہے, تو ماؤز کا اشارہ جس طرف کرتے ہیں نا تو وہ لائن جو ہے وہ اسی طرف کھینچنی شروع ہو جاتی ہے. ٹھیک ہے, جس نے بھی پینٹ پروگرام کے اوپر کام کیا ہے کمپیوٹر کے اوپر, تو وہ امیجن کر سکتا ہے کہ کیسے ہم کرتے ہیں, ہم اشارہ کرتے ہیں اور وہ جو کرو بنایا ہوا ہوتا ہے وہ ادھر کھینچنا شروع ہو جاتا ہے, وہ لائن اس طرف کی طرف ایکسٹینڈ ہونی شروع ہو جاتی ہے. ٹھیک ہے نا, تو اس وقت ان کے پاس بھی جو چھڑیاں ہوں گی سونے کی وہ بھی گویا کہ اسی طرح سے ماؤس کی کرسر کی طرح سے ہوں گی, وہ اس طرح سے پوائنٹ کریں گے اور جنت کی نہریں باقاعدہ فزیکل نہریں وہ اس ڈائریکشن میں ہی چلنا شروع ہو جائیں گی جس ڈائریکشن میں وہ چاہتے ہیں کہ یہ اب نہریں اس طرف چلنا شروع ہو جائے. کیا مطلب؟ کہ اللہ تعالیٰ کی جو بنائی ہوئی نہریں ہوں گی نا وہ اللہ تعالیٰ ان کو اتنی اتھارٹی دیں گے, ٹھیک ہے نا, اتنا ان کے پاس جو ہے وہ پاور ہوگی جنتیوں کے پاس کہ یہ کہتے ہیں نا وہ کیا کہتے ہیں جو آپ لوگ کپڑے بھی بناتی ہیں, ایک تو ہوتا ہے نا ریڈی میڈ خرید لینا اور ایک ہوتا ہے کسٹم میڈ. کسٹم میڈ ڈریسز ہوتے ہیں نا کہ جی ٹیلر کو جا کے کہتے ہیں کہ نہیں جی مجھے ڈریس جو ہے نا وہ ایسے نہیں ایسے چاہیے, یہاں پر آپ اس کی جو ہے وہ یہ بوٹے لگائیں, یہاں پر آپ جو ہے وہ اس کے فلانی چیز لگائیں, اس طریقے سے نا کسٹم میڈ آپ کپڑے بنواتی ہیں. ٹھیک ہے نا, تو اسی طریقے سے جنت کے اندر جو ان لوگوں کو جگہ دی جائے گی وہ جگہ ایک تو اللہ تعالیٰ ایک بیس بنا کر کے دے دیں گے بھائی یہ ساری چیزیں موجود ہیں, لیکن اس کے اندر کسٹمائزیشن کی بھی طاقت ہوگی, ان کے پاس کسٹمائزیشن کر سکیں گے, اس کے اندر تبدیلیاں کر سکیں گے اشارے سے کہ نہیں بھی جنت کی نہر نا مجھے ادھر کی جگہ ہے نا زیادہ اچھی لگے گی کہ اگر وہ جنت کی نہر ادھر ہو جائے. ٹھیک ہے نا, ایسے چلنا شروع ہو جائے نا مجھے زیادہ اچھی لگے گی, مجھے زیادہ بھائے گی. تو ایسے دل کی خواہشات کو اللہ تعالیٰ ایسے پورا کروائیں گے, صرف یہ جوڑے کی حد تک نہیں ہے کہ انار کھولیں گے اور جوڑا مل جائے گا, صرف وہاں تک نہیں ہے, بلکہ جو جنت میں اللہ تعالیٰ نے یہ ٹینجیبل فزیکل جو اس طرح کی چیزیں دی ہیں ان کو بھی کسٹمائز کر سکیں گے. کسٹمائز کا مطلب سمجھتے ہیں نا سب؟ اگر نہیں سمجھتے ہیں تو یو آر مسنگ آؤٹ ویری بگ بگ ٹائم یو آر مسنگ آؤٹ. ٹھیک ہے, اگر آپ کسٹمائزیشن کا مطلب نہیں سمجھتے تو مجھے آپ سے افسوس کرنا پڑے گا. ٹھیک ہے, کیونکہ کسٹمائزیشن ہی میرے ذہن میں بس یہی ایک لفظ آتا ہے, یعنی جنت کی خوبصورتیوں کو جنتی مزید کسٹمائز کر سکیں گے. رائٹ, یہ ہوتی ہے ملکیت, یہ ہوتی ہے پاور. اور دنیا کے اندر اب اسی چیز کو نا آپ دنیا کی نفی کے لیے استعمال کر لیں, ٹھیک ہے نا, اسی بات کو آپ دنیا کی نفی کے لیے استعمال کر لیں. دنیا کے اندر جن نعمتوں کے اوپر ہم مر مٹتے ہیں, جن دنیا کی چند خوبصورتیوں کے اوپر ہم پاگل دیوانے ہو جاتے ہیں, رائٹ, تو ان کے اندر کیا نقص ہے کہ بس وہ جیسی ہیں وہ ہیں, آپ کچھ نہیں کر سکتے ان کے بارے میں, رائٹ. اب وہ پانی آپ فار ایگزامپل بڑی خوبصورت جو ہے وہ مری کے اندر چلے گئے, آپ سوئٹزرلینڈ چلے گئے, ٹھیک ہے نا, بہت اچھی آپ کو نہر دیکھنے کو مل رہی ہے, بہت اچھا لگ رہا ہے وہ نظارہ, ٹھیک ہے, لیکن اس نہر کا پانی اتنا ٹھنڈا ہے کہ اب آپ اس کو جو ہے وہ اس کے اندر ہاتھ بھی نہیں ڈال سکتے, رائٹ, اس نہر سے انجوائے بھی نہیں کر سکتے کیونکہ وہ اتنا ٹھنڈا ہے, رائٹ. تو کیا کیا اس نہر کو دیکھ کر کے آپ نے کوئی کیا مطلب کہتے ہیں نا انڈے دینے آپ نے, ٹھیک ہے نا, اچار ڈالنا ہے اس نہر کا, ٹھیک ہے نا, دیکھ دیکھ کے بھائی اس نہر کے اندر تو آپ پاؤں بھی اپنے گیلے ہی نہیں کر سکتے, ٹھیک ہے, تو کیا کیا فائدہ پھر ایسی نہر کو دیکھنے کا, ٹھیک ہے. تو اس طریقے سے نا دنیا کی چیزوں کی نفی کرنا کہ ہر چیز کو جنت سے کمپیئر کر کے بتانا, اسی طریقے سے چھوٹے چھوٹے بچوں کی ذہن سازی دل سازی ایسے ہی کی جاتی ہے, سمجھ رہے اس بات کو, ایسے ہی تو کرنی ہے دل سازی, ایسے ہی تو کرنی ہے ذہن سازی, ٹھیک ہے. گاڑیوں کی جو اچھی سی کوئی گاڑی کسی انکل کے پاس دیکھ لیں, یہ کتنی اچھی گاڑی ہے انکل کے پاس, رائٹ, تو کیا اب اس کی کیسے نفی کریں گے, بھائی جنت کے اندر جو گاڑیاں ہوں گی وہ ایسی نہیں ہوں گی کہ بس ان کے اندر اے سی چلتا ہے اور باہر جو ہے وہ 45 ڈگریز کی گرمی, رائٹ, پتا چلا وہ گاڑی جو ہے وہ آپ کو گھر تک لے کے گئی لیکن پھر اس کے بعد دروازہ کھول کر کے آپ کو وہی گرمی کے اندر باہر نکلنا پڑے گا, ٹھیک ہے نا. یہ گاڑی کا جو اے سی ہے وہ یعنی ریاض کے ٹیمپریچر کو تو کم نہیں کر سکتا نا, ٹھیک ہے. تو اسی طریقے سے اس کا ٹائر جو ہے اس کا ٹائر بھی پنکچر ہو, ایک کیل اس کے ٹائر کے نیچے آ گئی, کھڑی ہو جائے گی یہ گاڑی, رائٹ. اس کے بعد پھر اس گاڑی کے اندر بھی اسی طریقے سے پنکچر چینج کرنا پڑے گا, ٹھیک ہے. جنت کی گاڑیاں پنکچر نہیں ہوں گی, ٹھیک ہے, جنت کی گاڑی جو ہے وہ خالی سڑک کی محتاج نہیں ہوگی, جنت کی گاڑی جو ہوگی وہ آپ کو جہاں چاہیں گے وہاں لے کر کے جائے گی, رائٹ. وہ نہ صرف یہ کہ وہ اڑ کر کے جائے گی بلکہ آپ ہی اس کے پائلٹ ہوں گے, اور آپ کو اگر پائلٹ بنتے ہوئے بھی اگر تھوڑا سا تکلیف ہو رہی ہے تو پھر کوئی اور پائلٹ ہوگا جس کو کہ آپ حکم دیا کریں گے اور وہ آپ کی مرضی سے آپ کو پہنچایا کرے گا جہاں بھی آپ کو جانا ہے, اور اس کے اندر وقت بھی نہیں لگے گا, اس کے اندر آپ کو تھکن بھی نہیں ہوگی, ٹھیک ہے. تو اس طریقے سے دنیا کی یہ جو چھوٹی چھوٹی سی اچھی گاڑیاں نظر آتی ہیں تو ان کی نفی کرنی ہے, ٹھیک ہے. تو اسی وجہ سے نا یہ قرآن سے جتنا زیادہ جڑیں گے اور جتنا زیادہ نا اس کے اندر ڈوبیں گے اتنا آسان ہو جائے گا دنیا کی نفی کرنا, ٹھیک ہے. ایسے ہی نہیں ہے خالی یہ تخیلاتی باتیں باتوں سے نہیں دنیا کی نفی کر سکتا نا کوئی. بہرحال تو فرمایا کہ یہ اسی طرف چلنے لگیں گی, اور یہ کافور دنیا کا کافور نہیں ہے بلکہ جنت کا کافور ہے. دنیا میں کافور تو وہ ہوتا ہے نا جو کہ مردوں کو لگایا جاتا ہے تاکہ ان کے اندر جراثیم ذرا دیر میں لگیں ان کے جسم کے اندر, ٹھیک ہے. تو کافور کے اندر ان کو کافور کے پانی سے نہلایا بھی جاتا ہے وہ تاکہ ذرا بیکٹیریا وغیرہ دیر میں پیدا ہوں, ٹھیک ہے. لیکن اس کو وہ کوئی ایسا نہیں ہوتا کہ جس کو آپ اپنے کھانے کے اندر بھی ڈالیں اپنے مشروب کے اندر بھی ڈالیں. تو جنت کے اندر کافور فرمایا گیا کیونکہ کافور سے لوگ واقف تھے, ٹھیک ہے. تو اس سے چونکہ کچھ بینیفٹس ہوتے تھے لوگوں کو تو اللہ تعالیٰ نے پھر اسی کو استعمال کر کے تاکہ وہ کچھ تو ریلیٹ کر سکیں, کچھ ریلیٹ کر سکیں جنت کی نعمتوں کو, ٹھیک ہے. تو اس وجہ سے کافور کا معاملہ رکھا کہ جنت کا کافور ہے جو سفیدی اور خنکی اور تفریح و تقویت دل و دماغ میں اس کا مشارک ہے, کیونکہ یہ دنیا کا کافور تھا اس کو بھی لوگ نا تفریح اور تقویت قلب کے لیے استعمال کیا کرتے تھے. تو اسی طریقے سے جنت کا کافور بھی اسی کے اندر ایکسل کیا ہوا ہوگا, بہت بڑا ہوا ہوگا ان ساری خوبیوں کے اندر. شراب میں خاص کیفیات حاصل کرنے کے لیے عادت ہے بعض مناسب چیزوں کے ملانے کی, بس وہاں اس جام میں کافور ملایا جائے گا. ٹھیک ہے, یعنی جس طرح کے ہم شربتوں کے جو شربت بناتے ہیں, تو شربت میں تھوڑا سا کوئی ایکسٹرا چیز ایڈ کرتے ہیں نا, تو کیوں ایڈ کرتے ہیں؟ تاکہ دل کو فرحت جو ہے وہ اور زیادہ بڑھ جائے, کوئی ایک خاص ٹیسٹ حاصل ہو جائے, ٹھیک ہے, جو کہ اس بنیادی شربت کے اندر موجود نہیں. فار ایگزامپل آپ روح افزا یا یہ نورس وغیرہ بنائیں, ٹھیک ہے نا, تو اس کا ایک خاص ٹیسٹ ہے بس. تو اب اس کے نا انسان کیا چاہتا ہے کہ اس میں اور کچھ تبدیلی پیدا کرے, کچھ اور بھی مزہ حاصل کرے. تو اب اس کے اندر وہ نیمو کا رس نچوڑتے ہیں تاکہ جی سکنجبین کا ہمیں مزہ مل جائے. ٹھیک ہے, تو اسی طریقے سے جنت کا جو کی جو شراب ہوگی, تو ایک تو وہ بنیادی طور پر شراب تو وہ ہوگی, لیکن اس کے اندر پھر کافور کی آمیزش بھی ہوگی تاکہ کچھ اور بھی اس کے اندر سے فائدے حاصل ہو سکیں, اور بھی مزے حاصل ہو سکیں. تو اس جام میں کافور ملایا جائے گا, اور وہ جام شراب ایسے چشمے سے بھرا جائے گا جس سے مقرب بندے پئیں گے. یعنی اس کا جو سورس ہوگی جہاں سے کہ یہ پیالے شراب کے بھرے جائیں گے, تو اس سورس سے سارے مقرب بندے اللہ تعالیٰ کے پی رہے ہوں گے, تو ظاہر ہے کہ وہ اعلیٰ درجے کا ہوگا. سو اس سے ابرار کی بشارت میں تقویت ہو گئی, یعنی نیک لوگوں کو جو اللہ تعالیٰ نے بشارت دی ہے وہ اور دوبالا ہو گئی, بڑھ گئی. اور اگر ابرار و عباد اللہ کا مصداق ایک ہی ہو, تو دو جگہ بیان کرنے سے جدا جدا مقصود ہے. ایک جگہ اس کی آمیزش بتلانا ہے, دوسری جگہ اس کا کثیر و مسخر ہونا, کہ اسباب عیش کی کثرت اور تابع طبیعت ہونا لذت عیش کو بڑھا دیتا ہے. ٹھیک ہے, کیونکہ یہ دو آیتیں ہیں نا, ان الابرار یشربون من کاس کان مزاجھا کافورا, اس میں ابرار کا تذکرہ کیا, اور اس کے بعد پھر عین یشرب بہا عباد اللہ یفجرونہا تفجیرا. ٹھیک ہے, تو یہاں پر عباد کا تذکرہ کیا, تو عباد تو پھر سارے ہی توبہ کرنے والے بندے شامل ہو جاتے ہیں نا, جیسے ابھی تفسیر میں بلکہ ہم نے بات بھی پڑھی تھی, عباد کے اوپر بھی کچھ بات کری تھی, تو عباد کے اندر تو سارے اللہ تعالیٰ کے ماننے والے بندے شامل ہو جاتے ہیں, لیکن ابرار جو ہیں وہ نیکیوں میں آگے بڑھ جانے والے. ٹھیک ہے, تو ایک جگہ ابرار کا لفظ اور دوسری جگہ عباد کا لفظ استعمال کیا. تو اگر تو ان دونوں کا ایک ہی مقصود ہے کہ بھائی ابرار ہی عباد ہیں اور عباد ہی ابرار ہیں, تو اس کا مطلب کیا ہوا کہ بس یعنی دو جگہ بیان کرنے کا مطلب کیا ہوا کہ جدا جدا مقصود ہے, کہ ایک جگہ اس کی آمیزش بتلانا ہے اور دوسری جگہ اس کا کثیر و مسخر ہونا. ٹھیک ہے, کہ بھائی یہ جو یعنی ہمیں وہاں پر جو پینے کی چیزیں ملیں گی نا, تو وہ بالکل ہمارے یعنی طبیعت کے تابع ہوں گی. ایسا نہیں ہوگا کہ جیسے آج آپ کو کوئی مشروب دے دیا جائے تو آپ کو اچھا نہیں لگتا, تو مشروب تو بے شک بہت اچھا ہے لیکن آپ کی طبیعت کو تو وہ اچھا نہیں لگا نا, تو آپ کو فائدہ نہیں ہوگا. تو اس ایسا نہیں ہے جنت کے اندر, بلکہ آپ کی طبیعت کے تابع ہوگا اس کا مزہ, جیسا آپ چاہتے ہیں پسند کرتے ہیں وہ ویسی ہی لذت میں ہوگا, اور کثیر بھی ہوگا, کوئی اس کے اندر کمی نہیں ہوگی کہ اچھا بھائی یہ ختم ہو گیا اب اس کے بعد جو ہے دوسرا نہیں مل رہا. آگے ان ابرار کی صفات مذکور ہیں کہ وہ لوگ واجبات کو پورا کرتے ہیں اور ادا بھی کرتے ہیں. اچھا, اس کی آیت کیا تھی کہ یوفون بن نظر, نظر کو پورا کرتے ہیں, مکمل کرتے ہیں. وفا کرنے کا مطلب ہوتا ہے پورا کرنا, جیسے کہ پیچھے بھی جزا اور وفاقہ, ٹھیک ہے, وہ تو خیر وفاق کرتا ہے ایکچولی, لیکن یعنی اپنی نظر کو پورا کرتے ہیں, وفا کرتے ہیں جو انہوں نے اللہ تعالیٰ کے ساتھ وعدے کیے ہوئے ہوتے ہیں. ٹھیک ہے, وجہ خافونا یومن, اور ڈرتے رہتے ہیں اس دن سے, کانا شرہ مستطیرہ, کہ جس کی برائی پھیل پڑے گی. تو لگتے ہیں کہ یہ لوگ واجبات کو پورا کرتے ہیں اور ادا بھی کرتے ہیں خلوص سے, کیونکہ وہ ایسے دن سے ڈرتے ہیں کہ جس کی سختی عام ہوگی, یعنی کم و بیش سب پر اس کی سختی کا اثر ہوگا. مراد قیامت کا دن ہے, الا من شاء اللہ تعالی. ٹھیک ہے, تو جو واجبات ہوتی ہیں ان کو ادا کرنا, ٹھیک ہے, یہ یعنی اصل جو ہماری ذمہ داری ہے وہ واجبات کو ادا کرنا ہے. واجبات کیا ہوتے ہیں؟ واجبات وہ سارے احکام ہوتے ہیں کہ جن کا کہ حکم دیا گیا. ٹھیک ہے, یہ جو ڈفرنس ہے نا فرض اور واجب میں, ٹھیک ہے, پتا ہے نا فرض اور واجب کے درمیان جو ایک فرق ہے, یہ فرق جو ہے یہ حنفی مذہب کے اندر احادیث کے فرق کی وجہ سے ہے خالی, ٹھیک ہے نا. حنفی مذہب میں یہ فرق ہے, فرض الگ ہوتا ہے واجب الگ ہوتا ہے, ٹھیک ہے. اس کی مثال جو ہے وہ عشاء کی نماز کے اندر جو چار رکعت ہیں وہ فرض ہیں, ٹھیک ہے, اور تین رکعت جو وتر پڑھتے ہیں وہ واجب ہے. یہ فرق ہے فرض اور واجب کا. لیکن یہ ڈفرینس حنفی مذہب میں, یہ شافعی مذہب میں اور مالکی اور دوسرے مذاہب کے اندر نہیں ہے, ٹھیک ہے, حنبلی مذہب کے اندر نہیں ہے, ٹھیک ہے. یہ فرق حنفی مذہب میں کیوں ہے؟ یہ صرف اس وجہ سے ہے کہ جو عبادات اسٹیبلش کی گئی ہیں نا, جو سیٹ کی گئی ہیں عبادات, ٹھیک ہے, نماز کے اندر, کہ اس کے اندر جو فرض رکعتیں کہلائی جاتی ہیں یہ متواتر حدیث سے ثابت کی جاتی, ایسی حدیث سے جو کہ متواتر ہوں, ٹھیک ہے. تو چونکہ وہ حدیثیں بہت ہی زیادہ مضبوط لیول کی حدیثیں کہ چار رکعت نماز نبی علیہ الصلوۃ والسلام نے پڑھی عشاء کے وقت میں, جب تاریکی چھا جاتی ہے, مکمل ہو جاتی ہے تاریکی رات کی, تو نبی علیہ الصلوۃ والسلام نے چار رکعتیں پڑھیں اور جماعت میں پڑھیں, لوگوں نے آپ صلی اللہ علیہ وسلم کے پیچھے بھی پڑھی, ٹھیک ہے. تو حدیث چونکہ بہت مختلف راویوں سے منقول ہے, کئی صحابہ نے یہ جو چار رکعتوں کے بارے میں بتایا لوگوں کو, ٹھیک ہے, تو یہ متواتر حدیث بن گئی ملٹیپل چینز آف نریشن کی وجہ سے, ٹھیک ہے, اس کو متواتر حدیث کہتے ہیں. تو اس سے جو ہے نا وہ چار رکعت فرض ثابت ہو گئی, ٹھیک ہے. لیکن جو تین رکعت وتر والی حدیثیں ہیں کہ نبی علیہ الصلوۃ والسلام نے تین رکعت وتر بھی پڑھی یا پڑھنے کو کہا, یہ جو حدیث ہیں یہ کثیر تعداد کے صحابہ سے منقول نہیں ہے, بلکہ قلیل اماؤنٹ میں صحابہ سے منقول ہے, ٹھیک ہے. تو چونکہ بہت کم صحابہ سے یہ والی حدیث منقول ہے کہ جس میں کہ تین رکعت وتر کا ذکر ہے, اس وجہ سے اس کو فرض قرار نہیں دیا احناف یعنی فقہ حنفی کے فقہا نے, بلکہ اس کو واجب قرار دیا, ٹھیک ہے. یہ فرق ہے فرض اور واجب, اوکے. لیکن یہ کس کانٹیکس میں ہے؟ یہ عبادات کے کانٹیکس میں, اوکے. یہاں پر جو لفظ واجب استعمال کیا جا رہا ہے یہ اس کانٹیکس میں ہے ہی نہیں, ٹھیک ہے. یہاں پر جو لفظ واجب استعمال کیا جا رہا ہے یہ اس لیے نہیں کہا جا رہا کہ جی جو فرائض ہیں ان کا ذکر نہیں کیا بلکہ واجبات کا ذکر کیا, نہیں ایسا نہیں ہے. بلکہ لفظ واجب کا مطلب ہے جو بھی چیز آپ کے اوپر لازم کر دی گئی ہو وہی واجب ہوتی ہے, ٹھیک ہے نا. جو بھی لازم کر دیا گیا ہو, تو مثال کے طور پر سچ بولنا ہمارے اوپر واجب ہے, ٹھیک ہے. آپ کیا کہتے ہیں؟ سچ بولنا واجب ہے, اوکے. کیا مطلب ہے اس کا؟ مطلب یہ کوئی تھوڑی ہے کہ سچ بولنا فرض نہیں ہے جی, بلکہ سچ بولنا واجب ہے, تو اس وجہ سے سچ بولنے کی اہمیت کم ہو گئی کیونکہ وہ فرض نہیں ہے. نہیں, اس کانٹیکس میں واجب از ایکول ٹو فرض, ایک ہی مطلب ہے واجب اور فرض کا, ٹھیک ہے. اس کانٹیکس میں فرض اور واجب کا ایک ہی مطلب ہے. فرض آپ یہ بھی بول سکتے ہیں کہ سچ بولنا فرض ہے, اور آپ یہ بھی بول سکتے ہیں کہ سچ بولنا واجب ہے, ایک ہی مطلب ہے دونوں کا. بالکل اسی طریقے سے پردہ کرنا یہ واجب ہے, یہ بھی آپ بول سکتے ہیں, اور پردہ کرنا فرض ہے یہ بھی آپ بول سکتے ہیں, ایک ہی مطلب ہے ان دونوں کا, ٹھیک ہے. اس کے اندر اس کانٹیکس سمجھتے ہیں نا سب لوگ, اس سیاق و سباق میں یا اس دائرہ کار کے اندر فرض اور واجب میں کوئی فرق نہیں ہے, ٹھیک ہے. وہ الگ دائرہ کار تھا, عبادات کا دائرہ کار الگ تھا, وہاں پر فرض اور واجب میں فرق تھا. فرض حدیث متواتر سے ثابت, اور واجب ایک خبر واحد سے ثابت, صحیح حدیث سے خالی ثابت, تو وہ واجب ہو گیا, ٹھیک ہے. لیکن وہ الگ دائرہ کار ہے, یہ الگ دائرہ کار ہے, ٹھیک ہے. تو اس وجہ سے نا پچھلے دنوں آپ میں سے کسی نے سوال کیا تھا کہ جی وہ نقاب کرنے کے اوپر جو ہے نا وہ فرمایا گیا کہ نقاب کرنا جو ہے وہ فرض ہے, تو میں نے تو سنا تھا کہ جی نقاب کرنا واجب ہے، فرض نہیں ہے، نقاب کرنا تو واجب ہے، ٹھیک ہے، تو اب کیا ہے وہ، حقیقت کیا ہے اس کی؟ تو اس وجہ سے انہوں نے سوال کیا، ٹھیک ہے، کہ نقاب کرنا فرض ہے کہ نقاب کرنا واجب ہے، ٹھیک ہے. تو پھر ان کو ذرا تفصیل سے بات سمجھانی پڑی، کیونکہ وہ ان کی سوچ ہی بالکل ڈفرینٹ تھی. وہ نقاب یا پردے کو وہ عبادات کی، وہ جو یعنی نماز کے جو فرض اور واجب ہے نا، وہ اس کی نظر سے دیکھ رہی تھی، حالانکہ وہ بالکل ڈفرینٹ چیز ہے، یہ بالکل ڈفرینٹ چیز ہے، ٹھیک ہے. یہاں پر فرض از اکول ٹو واجب، بھائی پردہ کرنا عورت کے اوپر فرض ہے، آپ اس کو اس طرح بھی کہہ سکتے ہیں، پردہ کرنا عورت کے اوپر واجب ہے، دونوں کا ایک ہی مطلب ہے، دیر از نو ڈفرنس، ٹھیک ہے. اب بات رہ گئی چہرے کو چھپانا، چہرے کو چھپانا از اے ٹوٹلی ڈفرنٹ ڈسکشن، ٹھیک ہے. تو اس کے تحت پھر جواب جو ہے وہ اتنا ایسے نہیں دیا جا سکتا کہ چہرے کو چھپانا جو ہے وہ واجب ہے کہ چہرے کو چھپانا فرض ہے، بلکہ اس کے لیے پھر آپ کو پردے کی تفصیل میں جانا پڑے گا کہ پردہ ہوتا کیا ہے، ٹھیک ہے. کیونکہ پردہ فرض ہے، یہ نقاب کا کوئی لفظ نہیں ہے کہ نقاب فرض ہے کہ نقاب واجب ہے کہ نقاب فرض نہیں ہے کہ نقاب واجب نہیں ہے، ٹھیک ہے. اس کے لیے تو آپ کو یہ سمجھنا پڑے گا نا کہ پردہ ہوتا کیا ہے، اور پردہ ہوتا کیا ہے اس کا جواب کہاں سے ملے گا جی؟ یہ بھی اگر آپ میں سے کوئی بتا دیں کہ پردہ ہوتا کیا ہے، اس کا جواب کہاں ملے گا؟ تفسیر کلاس کا مقصد کیا ہے؟ قرآن سے جوڑنا، تفسیر سے جڑنا، تفسیر سے جڑنا، ٹھیک ہے. تو اس وجہ سے ہمیں یاد رہنا چاہیے نا کہ قرآن کے اندر کہاں پردے کے احکامات ہیں، کہاں پہ ہمیں تفسیر جا کر کے دیکھنی چاہیے اگر ہم پردے کو سمجھنا چاہتے ہیں، تو یہ کہنا مقصد ہے میرا، ٹھیک ہے. ہاں ٹھیک ہے، وہ عالموں سے ملے گا، حدیث سے ملے گا، وہ یہ مقصد نہیں ہے میرا کہنے کا، مقصد یہ ہے کہ یہ پردے کے جو احکامات ہیں یہ آپ کو سورہ نساء سے ملیں گے، اور سورہ نہیں سورہ سوری نساء نہیں سورہ نور اور سورہ احزاب سے ملیں گے، سورہ احزاب سے، ٹھیک ہے. ان دونوں صورتوں کی تفسیر میں جب آپ جائیں گے نا، تب آپ، بلکہ سورہ احزاب کی تفسیر میں معارف القرآن میں مفتی شفیع رحمۃ اللہ علیہ نے پردے کے تفصیلی احکام لکھے ہیں اور بہترین طریقے سے سمجھایا اس بات کو، ٹھیک ہے. تو اگر کسی کو تھیوریٹیکلی پڑھنا ہے تو وہ سورہ احزاب کے اندر احکام حجاب جا کر کے پڑھے، ٹھیک ہے نا، اور پھر اس کے اوپر جو بات سمجھ میں نہ آئے تو وہ پوچھے، بلکہ سمجھ میں آ بھی جائے پھر بھی پوچھنے کی کا مشورہ دیں گے، اس لیے کہ ہم کچھ غلطی سمجھ لیتے ہیں اکثر باتوں کو، ٹھیک ہے. تو پھر بھی ویریفائی کر لینا چاہیے کہ بھائی میری سمجھ میں یہ بات آئی ہے، کیا ایسا ہی ہے یا ایسا نہیں ہے. مثال کے طور پر یہ واجب کی ڈسکشن ہو رہی ہے، تو اس کے اوپر اگلی بات مجھے یہی کرنی تھی کہ ماشاء اللہ آپ میں سے کسی نے ہمارے حضرت پیر ذوالفقار احمد نقشبندی کا ایک بیان سنا قضائے عمری کے اوپر، ٹھیک ہے. تو قضائے عمری میں حضرت نے یہ فرمایا تھا کہ اگر کسی کے ذمے قضائے عمری ہیں یعنی قضا نمازیں ہیں تو وہ نفل نمازیں نہ پڑھے، نفل نمازیں اور سنت غیر مؤکدہ نہ پڑھے، ٹھیک ہے. منع کر رہے ہیں پڑھنے سے، کیوں منع کر رہے ہیں؟ وجہ یہ بتائی کہ اس کی بجائے وہ اپنی نماز قضا کرے، ٹھیک ہے، اور نماز قضا کرنے کے اوپر اس کو زیادہ ثواب ملے گا، ٹھیک ہے. یہ بیان کے الفاظ ہیں، 6 منٹ کا بیان ہے تقریباً، 6 منٹ کا، ٹھیک ہے. تو اس کے اندر یہ لکھا ہے کہ بھائی اس میں انہوں نے فرمایا کہ نفلیں اور سنت غیر مؤکدہ نہ پڑھے بلکہ قضائے عمری کی نیت باندھ کے کھڑی ہو جائے، ٹھیک ہے نا، اور اس طریقے سے اپنی قضائے عمری ختم کرے، ٹھیک ہے. تو اور اس کے اوپر یہ بھی بتا دیا کہ ثواب زیادہ ملے گا. تو اب اس کے اوپر سن تو لیا آپ میں سے کسی ایک نے، پتہ نہیں کلاس میں ہے کہ نہیں ہے، بہرحال لیکن سوال انہوں نے کیا کیا کہ میں یہ سوچ رہی ہوں کہ اگر میں اشراق اور اوابین اور چاشت نہیں پڑھوں گی تو پھر میں اس کے ثواب سے محروم ہو جاؤں گی، رائٹ، میں اس کے ثواب سے محروم ہو جاؤں گی. تو اب ساجس کا جواب کیا تھا؟ ٹھیک ہے، ساجس کا جواب یہ تھا کہ بہت اچھا کیا آپ نے سوال کر لیا، کیونکہ جب کوئی بات سمجھ میں نہ آئے تو پوچھ لینا چاہیے، لیکن اب جواب تو میری ذمہ داری ہے نا، تو میرا جواب یہ ہے کہ آپ اس بیان کو دوبارہ سنیں، ٹھیک ہے، آپ اس بیان کو دوبارہ سنیں اور پھر اس کے بعد پوچھیں. تو تو جب انہوں نے دوبارہ سنا تو پھر ان کو کافی بات سمجھ میں آ گئی. ٹھیک ہے, تو میں آپ کو بتا اس لیے رہا ہوں دو وجوہات کی وجہ سے. ایک تو یہ کہ ہم سن بھی لیتے ہیں لیکن ہمیں بات سمجھ میں نہیں آ رہی ہوتی, ٹھیک ہے نا, تو اس وجہ سے کنفرم کر لینا چاہیے کہ ہم میرے بات سمجھ میں صحیح آئی ہے کہ غلط آئی ہے. دوسری بات یہ ہے کہ جو اس کے اندر مسئلہ ڈسکس ہو رہا تھا وہ یہ تھا کہ نفلی نمازوں کو پڑھنے کی بجائے فرائض کو پورا کرنے کی پہلے فکر کرنی ہے. اس کی وجہ کیا ہے؟ اس کی وجہ یہ ہے کہ جب ہم فرض کو چھوڑتے ہیں تو وہ گناہ بن جاتا ہے. فرض کو چھوڑنا گناہ بن جاتا ہے, ٹھیک ہے, اور ہمارے دین کے اندر نفلی ثواب کمانے سے زیادہ اہم گناہ ختم کرنا ہے. نفلی ثواب کمانے سے زیادہ اہم گناہ ختم کرنا ہے, ٹھیک ہے. تو اس وجہ سے جو جس کے ذمے گناہ لگے ہوئے ہوں کہ جی اس نے تو ابھی تک فرض نمازیں پوری نہیں پڑھی ہیں, ٹھیک ہے نا, تو اب وہ بیٹھ کر کے نفلیں پڑھتے رہے, ابابین پڑھے اور اشراق اور چاشت اور نہ جانے اور کون کون سے وظیفے پڑھ رہی ہو, ٹھیک ہے نا, وہ جو فرض نمازیں ہیں وہی پوری نہیں ہوئی ہوئی ہیں, ٹھیک ہے. تو حضرت سے میں نے یہ جملہ سنا ہے, آپ کے سامنے نقل کر رہا ہوں کہ حضرت نے ایک دفعہ فرمایا تھا کہ جس کے ذمے فرض نمازیں ہوں اس کی نفلیں قبول ہی نہیں ہوتی ہیں, ٹھیک ہے, اس کی نفلیں قبول ہی نہیں ہوتی ہیں. اب پڑھتی چلی جائیں نفلیں, ٹھیک ہے, قبول ہی نہیں ہو رہی, وہ ثواب کے چکر میں پڑھی چلی جا رہی ہیں, ٹھیک ہے, لیکن ٹائم ضائع ہو رہا ہے اس کے لیے, ٹھیک ہے. تو اس وجہ سے نا بڑوں کی بات مان لینی چاہیے کہ کہہ رہے ہیں نا کہ بس آپ نیت کریں, دو رکعت آپ نے نفل پڑھنی تھی نا, اس کی جگہ آپ دو رکعت فرض فجر کی نیت کر لیں, ٹھیک ہے نا. اگر آپ نے چار رکعت نفل پڑھنی تھی تو آپ چار رکعت کی بجائے جو ہے وہ چار رکعت یعنی دو پلس دو آپ نے نفلیں پڑھنی تھی نا, تو اس کی بجائے جو ہے وہ چار رکعت ظہر کی قضا کی نیت کریں, ٹھیک ہے نا. اسی طریقے سے عصر کے اندر آپ نے نفلیں پڑھنی تھی عصر کی نماز سے پہلے, غیر موقع پڑھنے کا ماشاء اللہ, ٹھیک ہے, تو غیر موقع پڑھنے کی بجائے چار رکعت قضاء عمری عصر کی نیت کر, ٹھیک ہے, اس طرح سے آپ کرنا شروع کر دیں, کام پورا ہو جائے گا, ٹھیک ہے. اب اللہ تعالیٰ نے اگر موت بھی دے دی نا پوری ہونے سے پہلے, تو بھی اللہ تعالیٰ ضرور بالضرور ہمارا یہی گمان ہے اللہ سے, اللہ تعالیٰ معاف کر دیں گے. اور حضرت نے بہترین مثال سے بھی اس کو سمجھایا کہ بھائی اگر کسی نے آپ سے 10 لاکھ روپے کا قرضہ لیا ہوا ہو نا, ٹھیک ہے, اور وہ آپ کو قرضہ لوٹا نہ رہا ہو, تو آپ کو اس کے ساتھ ایک دشمنی ہوتی ہے کہ بھائی کیوں میرا قرضہ ہی نہیں لوٹا رہا اور یہ کس قسم کا انسان ہے, اور تو ایک غصہ آتا ہے نا اس کے اوپر. لیکن اگر وہ آپ کے ساتھ باندھ لے کہ میں آپ کو ہر مہینے 1000 روپے لوٹاؤں گا, ہے تو اس کے اوپر 10 لاکھ کا قرضہ, لیکن وہ مہینے مہینے کا 1000 آپ کو دے رہے ہیں نا, تو آپ مطمئن ہو جاتے ہیں نا, رائٹ, کہ بھائی دے ہی دے گا, اتر ہی جائے گا کبھی نہ کبھی یہ قرضہ, اور اس کی نیت تو ہے نا ادا کرنے کی, ٹھیک ہے نا. اب وہ اگر بہت امیر کبیر انسان ہو تو پھر وہ آپ کو دیکھ کر کے, آپ کی سنسیئرٹی دیکھ کر کے اور آپ کی جو ہے وہ محنت کو دیکھ کر کے, وہ 10 لاکھ معاف بھی کر سکتا ہے, کیونکہ اس کے پاس تو اربوں روپے ہیں, رائٹ, اربوں ہیں اس کے پاس, تو 10 لاکھ کی کیا حیثیت ہے اس کے سامنے, ٹھیک ہے نا. وہ تو آپ اس کو نہیں دے رہے تھے, اس وجہ سے اس کو تکلیف ہوئی ہوئی تھی کہ بھائی کیوں نہیں دے رہا, یہ کس قسم کا ریسپانسبل ایٹیٹیوڈ ہے. 10 لاکھ کا کوئی اس کے سامنے حیثیت نہیں ہے, 10 لاکھ کی کوئی حیثیت نہیں ہے اس کے سامنے, اس کے سامنے تو آپ کے ایٹیٹیوڈ کی حیثیت ہے, رائٹ. تو وہ جو اربوں کھربوں والا بندہ ہے, کیا اللہ تعالیٰ اس سے زیادہ بڑے نہیں ہیں, رائٹ, اللہ تعالیٰ کے لیے کوئی حیثیت ہے ہماری نمازوں کی, رائٹ, ہمارے یہ جو ہم ٹکرے مارتے پھرتے ہیں, رائٹ, جس کے اندر کہ ہمیں تو یہ بھی نہیں پتا ہوتا, پتہ نہیں وضو بھی صحیح بنائے کہ نہیں بنائے, رائٹ, اور ہم سنت کے مطابق نماز پڑھ بھی رہے ہیں کہ نہیں پڑھ رہے ہیں, اللہ تعالیٰ کیئرس, یو تھنک اللہ تعالیٰ کیئرس, اللہ تعالیٰ کو کوئی ضرورت نہیں ہماری نمازوں, ٹھیک ہے نا. اللہ تعالیٰ کیا چاہتے ہیں, اللہ تعالیٰ ہمارا ایٹیٹیوڈ دیکھنا چاہتے ہیں, رائٹ, اللہ تعالیٰ ہمارا مزاج دیکھنا چاہتے ہیں, اللہ تعالیٰ ہماری بندگی دیکھنا چاہتے ہیں, ٹھیک ہے نا. تو جو ہم کر سکتے ہیں نا وہ ہم کریں, اور جو ہم نہیں کر سکتے اللہ تعالیٰ سے معافی مانگیں. یہ ایٹیٹیوڈ ہے اللہ تعالیٰ کے سامنے پریزنٹ کرنے والا ایٹیٹیوڈ, یہ ہے اللہ تعالیٰ کے سامنے پیش کرنے والا دل, اسی کو کہتے ہیں کہ قلب سلیم, ٹھیک ہے نا. جس کے اندر یہ ایٹیٹیوڈ آ جائے نا وہی قلب سلیم والا بندہ بناتا ہے, ٹھیک ہے. تو ٹائم تو ہمارا اوور ہو چکا ہے, اگر کسی کو سوال ہے تو آپ پوچھ لیجیے. ریز ہینڈ کر کے بتا دیجیے کیا اگر کوئی سوال لکھ رہا ہے تو, ورنہ پھر ہم انتظار نہیں کریں گے.
किया तुमने। ठीक है, मेरे सामने कोई सवाल लिख नहीं रहा है तो फिर खत्म करते हैं। अस्सलाम वालेकुम।